रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। संसदीय सुनवाई समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको नाम अनुमोदन। संविधान बमोजिम सबैका लागि न्याय सुनिश्चित गर्ने प्रस्तावित प्रधान न्यायाधीश राउतको प्रतिबद्धता। मुलुकका विभिन्न स्थानमा आजदेखि 3 दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको सबैमा अनुरोध। चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि दर 5.1% रहने विश्व बैंकको प्रक्षेपण। र इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयम अपनाउन विश्वका नेताहरूको आग्रह। समाचार अब विस्तारमा। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको नाम अनुमोदन गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रधान न्यायाधीशमा राउतको नाम अनुमोदन गरेको बैठकपछि समितिका वरिष्ठ सदस्य आनन्द प्रसाद ढुंगानाले जानकारी दिनुभयो। गत भदौ 31 गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको थियो। यसअघि संसदीय सुनवाईका क्रममा आज आफ्नो अनुभव र कार्ययोजना प्रस्तुत गर्नुहुँदै प्रस्तावित प्रधान न्यायाधीश राउतले न्याय परिषदको विश्वसनीयता अभिवृद्धि गर्न आफूले जोड़ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले नेपालको संविधान बमोजिम सबैका लागि न्याय सुनिश्चित गर्ने जिम्मेवारी प्रति प्रष्ट र प्रतिबद्ध रहेको बताउनुभयो। प्रस्तावित प्रधान न्यायाधीश राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधान न्यायाधीशको जिम्मेवारी प्रति पनि आफू सचेत र संवेदनशील रहेको बताउनुभयो। प्रस्तावित प्रधान न्यायाधीश राउतलाई सांसदहरूले अदालतमा बिचौलियाको अन्त हुन नसकेको कागजी प्रमाणलाई मात्र हेर्दा तल्लो तहका आम नागरिक प्रमाण बनाउन नसक्ने हुँदा अन्याय भइरहेको, न्यायाधीशहरूलाई लबिङ गरेर राजनीतिक नेताहरूले आफ्नो पक्षमा निर्णय गराउन खोज्ने गरेको लगायतका विषयमा प्रश्न गर्नुभएको थियो। यस्तै समितिको बैठकले अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम पनि अनुमोदन गरेको छ। गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा अधिक वर्षा हुने पूर्वानुमान गरिएकाले सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्लाधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरूलाई हाई अलर्टमा रहन निर्देशन दिनुभएको छ। गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा अधिक वर्षा हुने प्रक्षेपण गरेकाले जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। थप संयन्त्र र सो सम्बन्धी आवश्यक काम कार्यवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद प्राधिकरणलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिनुभएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि 3 दिनसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। असोज 10 गतेदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा बाढ़ी पहिरो गएको र जमीन गलेकोले जोखिमपूर्ण स्थान र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूले विशेष ध्यान दिनुपर्ने मौसमविदहरूको भनाइ छ। संवाददाता सरिता खनालको रिपोर्ट।
भारतको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबार र बिहिबार देशैभर मनसुनी वायुको प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो।
भारतको आसाम र आसपास क्षेत्रमा बनेको जुन न्यूनतापीय प्रणाली छ, त्यसले गर्दाखेरि चाहिँ नेपालको पूर्वी भूभागहरूमा चाहिँ अलिकति बदली वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरी कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा चाहिँ वर्षाको सम्भावना भोलिसम्मको लागि चाहिँ अलिकति बढी जस्तो देखिन्छ। पर्सिबाट चाहिँ सुधार त हुनेछ, तर वर्षा हुँदैन हुने भन्ने चाहिँ छैन। आंशिक बदली हुने, कुनै ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा हुने खालको अथवा पूर्वी भूभागहरूतिर भने पश्चिमी भूभागहरूतिर चाहिँ मौसम सामान्यत सफा नै रहने जस्तो देखिन्छ।
गत साता जस्तो लगातार झरी नपरे पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। अविरल वर्षाले जमिनहरू गलाएको हुनाले जोखिमयुक्त स्थान र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरू थप सतर्क रहनुपर्ने र किसानहरूले धान भित्र्याउने समय भएकाले मौसम सम्बन्धी जानकारी लिएर मात्रै काम गर्न पनि महाशाखाले आग्रह गरेको छ। पुनः मौसमविद लामी छाने,
वर्षाले एकदम छेद विच्छेद भएको ठाउँहरू जुन अलिकति जोखिम क्षेत्रहरू रहेको छ त्यसमाथि अझ पनि यो जुन हुन सक्ने वर्षाले नि केही प्रभाव पर्न सक्ने हुनाले चाहिँ अझै सतर्क रहेर चाहिँ बस्नुपर्ने अवस्था चाहिँ हुन्छ। र विशेष गरी यो एकदमै पहिरो जोखिम क्षेत्रहरू अनि यो बाढी प्रभावित क्षेत्रहरू जुन हुन्छ नदी तटीय क्षेत्रमा बस्ने मानिसहरू हुन्छ उहाँहरूले चाहिँ अलिकति सतर्क भएर बस्नुपर्ने अवस्था छ। र किसानहरू हुनुहुन्छ अहिले धान काट्ने अन्त धान भित्राउने समय भएको छ उहाँहरूले पनि मौसम सम्बन्धी जानकारीहरू लिएर मात्र कार्यहरू अगाडि बढाउनु हुन अनुरोध गर्न चाहन्छु।
पहिले परेको पानीले मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुगेको छ। त्यसैले अबको वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढ़ी, पहिरो, भूचिया जस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने महाशाखाको अनुरोध छ। शुक्रबारदेखि भने मौसममा सुधार हुने महाशाखाले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
गृह मन्त्रालयले बाढ़ी पहिरोबाट आज साँझसम्म मृत्यु हुनेको संख्या 232 पुगेको जनाएको छ। गृह मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता ऋषि राम तिवारीले बाढ़ी पहिरोका कारण आज साँझसम्म मृत्यु हुनेको संख्या 232 पुगेको, 165 घाइते भएका र 23 अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिनुभयो। गृह प्रवक्ता तिवारीले खोज र उद्धारको कामलाई निरन्तरता दिएको र अहिले अन्तिम चरणमा पुगेको बताउनुभयो।
विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य आज पनि निरन्तर जारी रहेको छ र यो अन्तिम चरणमा पुगेको व्यवहार समेत अनुरोध गर्न चाहन्छु। मृतकका आश्रित परिवार, घाइतेका परिवारहरूलाई जिल्ला विपद व्यवस्थापन समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेको अवस्था छ र मृतकका आश्रित परिवारलाई तत्काल राहत वितरण भइरहेको छ र अन्य पीड़ित परिवारहरूलाई पनि राहत वितरण भइरहेको अवस्था छ। त्यसै गरी माननीय गृहमन्त्रीज्यूबाट विपदबाट बढ़ी प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग खोज, उद्धार तथा राहत कार्यमा भइरहेका प्रयासहरूको स्वयं जानकारी दिनुभई नेपाल सरकार, मन्त्री परिषद र विपद जोखिम निरीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन पनि गर्नुभएको अवस्था छ।
यस्तै मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा बाढ़ी पहिरोबाट बढ़ी प्रभावित विभिन्न 8 जिल्लामा स्थलगत अनुगमन टोली आजदेखि परिचालन गरिएको बताउनुभयो। सहसचिव नेतृत्वको स्थलगत अनुगमन टोलीले विपदबाट प्रभावित घर परिवारलाई राहत उद्धारका विषयमा प्रदेश, स्थानीय तह र सम्बद्ध पक्षहरूसँग समेत आवश्यक समन्वय र सहजीकरण गरी विपदपछिको सरकारको भूमिकालाई प्रभावकारी बनाउने गरी काम गर्नेछ। प्रवक्ता तिवारीले बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क, विद्युत, टेलिफोन लगायतका सेवाहरू क्रमशः सुचारू हुँदै गएको र बाँकी कामहरू पनि तीव्र गतिमा गर्न निर्देशन दिएको पनि बताउनुभयो। गृहमन्त्री रमेश लेखकले यातायात सहज रूपमा सञ्चालन गर्ने विषयमा यातायात व्यवसायीहरूसँग छलफल गर्नुभएको छ। गृहमन्त्री लेखकले मन्त्रालयमा आज साँझ नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनसँग बाढ़ी पहिरो, डुबान लगायत प्राकृतिक विपदबाट अवरूद्ध राजमार्ग, सड़क पुनः सञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गर्नुभएको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। यस्तै विपदको स्थिति अझै धेरै राजमार्ग अवरूद्ध हुनुका साथै बीपी राजमार्ग अन्तर्गत रोशी क्षेत्रमा अल्पत्र परेका यातायात मजदूरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकले निर्देशन दिनुभएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढ़ी पहिरो र डुबान जस्ता विपदपछि फैल्न सक्ने संक्रामक रोग रोकथामका उपाय पहिल्याउनका लागि राज्यका तीनैवटा तह, खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध अधिकारीहरूसँग छलफल गर्नुभएको छ। मन्त्रालयमा आज भएको छलफलमा मन्त्री पौडेलले बाढ़ी पहिरोपछि पानीका स्रोत, प्रदूषित भएको र यसैका कारण झाडापखाला हैजा तथा डेंगू लगायत संक्रामक रोग लाग्न नदिन आफ्नो तर्फबाट तयारी बढ़ाउन र आवश्यक परेमा सहयोग गर्न आग्रह गर्नुभयो। छलफलमा खानेपानी मन्त्री प्रदीप यादवले पानीको शुद्धता बढ़ाएर नागरिकलाई शुद्ध खानेपानी दिनका लागि शुद्धिकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताउनु भएको थियो। बैठकमा बाढ़ी पहिरोबाट बढ़ी प्रभावित काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक कोशी मधेश तथा गण्डकी प्रदेश लगायतका प्रदेशका स्वास्थ्य सचिवले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै खानेपानीको शुद्धिकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढ़ी पहिरोबाट पीड़ितहरूको राहतका लागि केन्द्रीय दैवी प्रकोप राहत कोषमा आफ्नो एक महिनाको तलब प्रदान गर्ने हुनुभएको छ। यसै गरी उहाँका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब सुविधा प्रदान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एक महिनाको पारिश्रमिक केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने हुनुभएको छ। उपराष्ट्रपतिको कार्यालय अन्तर्गत स्वकीय सचिवालयमा कार्यरत विज्ञ सल्लाहकार र प्रमुख स्वकीय सचिवबाट पाँच पाँच दिन तथा सहसचिवदेखि अधिकृत वा सोसराहको कर्मचारीबाट तीन तीन दिनको श्रमिक केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्सी एआई को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गर्नुपर्ने बताउनु भएको छ। कतारको दोहामा आयोजित एसिया कोअपरेशन डायलगको आजदेखि शुरू भएको सम्मेलन अन्तर्गत आयोजित एसीडी बिजनेस फोरमलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एआईलाई सकारात्मक र सृजनात्मक साधनका रूपमा अगाल्नुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल फाउण्डेशन कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनु भएको छ। काभ्रेपलाञ्चोकको धुलीखेलमा आज आयोजित तीन दिने दोस्रो पारा हिमालय संचार तथा सामाजिक विकास संगोष्ठीको उद्घाटन समारोहमा मन्त्री गुरूङले दिगो विकास लक्ष्य 2030 को सफल कार्यान्वयनका लागि सरकारको नीति तथा कार्यक्रम डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिने दिशामा अघि बढ़ेको बताउनुभयो। आज संचारिका समूहले आयोजना गरेको कार्यक्रममा संचार मन्त्री गुरूङले संविधानमा लेखिएका महिलाका अधिकारका बुदा पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले राजदूत नियुक्ति, मन्त्रीमण्डल गठन, न्यायालय लगायत राज्यका विभिन्न अंगमा महिला नेतृत्वको कमी रहेको उल्लेख गर्नुहुँदै राजनीतिक पार्टीभित्र महिला सहभागितामाथि सबैले सामूहिक रूपमा प्रश्न उठाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संचार मन्त्रालयका सचिव राधिका रियालले 30 वर्षमा निजामती क्षेत्रमा महिला नेतृत्व वृद्धि 33% पुग्नु सकारात्मक रहेको बताउनु भएको थियो। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक सेवा प्रसारण पीएसबीमा रूपान्तरण गर्न ल्याइएको सार्वजनिक सेवा प्रसारण विधेयक 2077 र नेपाल विश्वविद्यालय विधेयक 2079लाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आज प्रमाणित गर्नुभएको छ। प्रमाणित विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्। दमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रेलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो। मिसाइलको आक्रमणपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मध्य पूर्वमा बढ़दो द्वन्द्वको निन्दा गर्नुभएको छ। यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडन, स्पेनका प्रधानमन्त्री, फ्रान्सका राष्ट्रपति, जापानका प्रधानमन्त्री र बेलायतका प्रधानमन्त्री लगायतका विश्वका नेताले इरान आक्रमणको निन्दा गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विश्व ब्याङ्कले चालू वर्षमा नेपालको आर्थिक वृद्धि दर 5.1% रहने अनुमान गरेको छ। विश्व ब्याङ्कले बुधबार नेपाल डेभलपमेन्ट अपडेट नामक प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि दर सन् 2025 5.1 र सन् 2026 5.5% रहने प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्ष 2081-82 लागि सरकारले 6% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक वृद्धि बढ्ने
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
क्यानाडामा जारी त्रिकोणात्मक टी20 सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल ओमनसँग खेल्दैछ। उपाधि सम्भावना कामै राख्न जित्नै पर्ने दबाव रहेको नेपाल र ओमन बीचको खेल किङ सिटीमा नेपाली समय अनुसार आज बेलुका 9:45 बजे शुरू हुँदैछ। तीन देशले एक आपससँग समान दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। नेपाल ओमनलाई हराउँदै उपाधि सम्भावना कायमै राख्न चाहन्छ। ओमनसँगको यो खेलमा पराजित भए नेपालको उपाधि सम्भावना समाप्त हुनेछ। यो खेलमा जित हासिल गरेमा बिहिबार हुने ओमन र क्यानाडा बीचको खेलबाट नेपालको उपाधि सम्भावना बारे स्पष्ट हुन्छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसदीय सुनवाई समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको नाम अनुमोदन। संविधान बमोजिम सबैका लागि न्याय सुनिश्चित गर्ने प्रस्तावित प्रधान न्यायाधीश राउतको प्रतिबद्धता। मुलुकका विभिन्न स्थानमा आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको सबैमा अनुरोध। चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि दर 5.1% रहने विश्व बैंकको प्रक्षेपण र इरानले इजरायलमाथि गरेको आक्रमणको विश्व व्यापी विरोध, संयम अपनाउन विश्वका नेताहरूको आग्रह। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।